नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। आज मिति 2079 साल असोज 15 गते शनिबार, आश्विन शुक्ल षष्ठी, नेपाल सम्बत 1142, तदनुरूप सन् 2022 अक्टोबर 1। आज शनिबार राजधानीबाट प्रकाशित पत्र पत्रिकाहरूले शनिवारीय अंकसहित विभिन्न फरक फरक विषयलाई समाचार बनाएका छन्। नेपालीहरूको महान पर्व बड़ा दशैं प्रारम्भ भएको छ। काठमाण्डुको असन लगायतका क्षेत्रमा किनमेलका लागि आम सर्वसाधारणहरूको घुइँचो बढ़ेको छ। दशैं नजिकीयसँगै खाद्य वस्तु निकै महँगो भएको छ। खाद्य वस्तु किलोमै 300 रूपियाँसम्म वृद्धि भएको छ। मूल्यको देखावटी रूपमा अनुगमन भएको भनेर आजका पत्रिकाहरूले आलोचना गरेका छन्। गुणस्तर र नापतोलमा पनि व्यवस्था गरिएको छ। दुई सातामा मूल्य वृद्धि 33% बढ़ेर गएको छ। देशका विभिन्न भागमा अनुगमन भएको छ, तर त्यो देखावटी हो भनेर पत्रिकाहरूले आलोचना गरेका छन्। राजनैतिक प्रसंगमा कांग्रेस र एमालेमा टिकटका विषयमा नेताहरूबीच समस्या देखिएको छ। कांग्रेसमा समस्या अलि बढ़ी नै देखिएको भनेर पत्रिकाहरूले छापेका छन्। समानुपातिक सूचीमा कांग्रेसको संस्थापन पक्ष झन कठोर देखिएको छ र संस्थापन इतरको पक्षले पार्टीभित्र विद्रोहको आवश्यकता देखिएको औल्याएको छ। त्यसै गरी एमालेमा पनि टिकटमा पूर्वाग्रह नराख्न अध्यक्ष ओलीलाई संस्थापन इतर पक्षका नेताहरूले आग्रह गरेका छन्। आजका पत्रिकाहरूका प्रमुख विषय यिनै हुन्। सबैभन्दा पहिला दशैंकै प्रसंगतर्फ लागौं। दशैं शुरू भएको छ। दशैं शुरू भएसँगै राजधानीको असन लगायतका क्षेत्रमा किनमेलका लागि आम सर्वसाधारणहरूको घुइँचो बढ़ेको छ। गोर्खापत्रले आज पहिलो पृष्ठमा ठूलो तस्वीर छापेको छ असन क्षेत्रको घुइँचोको। त्यसै गरी कान्तिपुरले दशैंकै सन्दर्भमा समाचार छापेको छ। दशैं महँगो भयो, खाद्य वस्तुमा किलोमै 300 रूपियाँसम्म वृद्धि भयो भन्ने प्रसंग। नेपाली समाजमा एउटा भनाइ छ, दशैं हुने खानेका लागि उत्साह र उमंग, हुँदा खानेका लागि दशा। चाडपर्वले सबैलाई छुन्छ, तर कमजोर आर्थिक अवस्था भएकालाई सधैं कसरी एक सरो लुगा फेर्ने र केही छाक भए पनि मिठो मसिनो खानेकुरा जुटाउने भन्ने चिन्ताले सताउँछ। अनियन्त्रित रूपमा भइरहेको चरको मूल्य वृद्धिका कारण मध्यम स्तरको आयस्रोत भएका परिवार समेत दशैंले ऋण थोपर्ने पिरोलोमा छन्। सरकारले भने अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गरेर नागरिकलाई राहत दिने विषयमा चासो नलिएको कान्तिपुरले छापेको छ। सरकारी तथ्याङ्कले नै वाञ्छित लक्ष्य कटाएर मूल्य वृद्धि उकालो लागिरहेको देखाएको छ। सरकारले गत वर्ष मूल्य वृद्धि 6% कट्न नदिने लक्ष्य तय गरेको थियो, तर नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा मूल्य वृद्धि 6.32% बढ़्यो। त्यसमा पनि खाद्य तथा पेय पदार्थमा 26.13%, घिउ तेलमा 9.91% र दाल तथा गेडागुडीमा 9.84% मूल्य वृद्धि भयो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै खाद्य तथा पेय पदार्थको मूल्य 7.11% बढ़ेको राष्ट्र बैंकले जनाएको छ। दशैं महँगो भयो, खाद्य वस्तुमै 300 रूपियाँसम्म मूल्य वृद्धि भयो। दुई सातामै मूल्य वृद्धि 33% भयो भनेर कान्तिपुरले छापेको छ। आफ्नो प्रथम पृष्ठको महत्वपूर्ण यो निकै महत्व दिइएको समाचारमा एउटा कार्टुन पनि बनाइएको छ। कार्टुनमा दुर्गा भवानीले रक्षा गरून् ह्याप्पी दशैं भनेर भनेको र यो राजनैतिक नेतृत्वबाट प्रशासनिक नेतृत्वबाट यसो भनिएको छ, तर महँगीले चाहिँ आम सर्वसाधारणलाई लखेटेको छ, पिरोलिएको छ। त्यसको एउटा कार्टुन पनि बनाइएको छ। अब राजनीतिक प्रसंगतर्फ लागौं। नेपाली कांग्रेसमा विवाद बढ़ेको छ यो टिकटको विषयलाई लिएर भनेर आजका पत्रिकाहरूले समाचार बनाएका छन्। समानुपातिक सूचीमा नेपाली कांग्रेसको संस्थापन पक्ष झनझन कठोर देखिएको छ। आयोगमा आज सूची बुझाउने कांग्रेसले तयारी गरेको छ। बन्द सूची सच्याउन कोइराला समूहले आन्दोलन मार्फत दवाब दिएको छ, तर आन्दोलनलाई संस्थापन पक्षले त्यति सकारात्मक रूपमा लिएको छैन। ऊ अझै कठोर भन्ने देखिएको छ। कांग्रेसको नयाँ मापदण्डले पनि विवाद चर्किएको छ। आजको नयाँ पत्रिकाले समाचार छापेको छ। अगाडि भनिएको छ, समानुपातिक उम्मेद्वारको बन्द सूची सच्याउन इतर समूहले आन्दोलन मार्फत दवाब दिए पनि कांग्रेसको संस्थापन पक्ष भने झन कठोर देखिएको छ। नेता शेखर कोइराला, महामन्त्री गगन थापा समूहले समानुपातिकमा 40% दावी गरेको छ, जसमा संस्थापन पक्ष तयार छैन। महामन्त्री गगन थापा लगायत इतर समूहका नेताहरू पार्टीभित्र विद्रोह गर्ने परिस्थिति आएको अभिव्यक्ति दिन थालेका छन्। इतर समूहलाई पेलेर जाने रणनीति अन्तर्गत संस्थापन पक्षले समानुपातिकमा नयाँ मापदण्ड थपेपछि विवाद झन चर्केर गएको छ। केन्द्रीय संसदीय बोर्ड मार्फत तय गरिएको नयाँ मापदण्ड संस्थापन पक्ष अनुकूल रहेको र त्यसले आफूहरूले उठाएको माग सम्बोधन हुन नसक्ने इतर समूहका नेताहरूको भनाई छ। बोर्डको बैठकले पछिल्लो समय केन्द्रीय समितिमा मनोनित र भातृ संस्थामा मनोनयनमा परेकाको नाम समानुपातिकको सूचीमा समावेश नगर्ने मापदण्ड तय गरेपछि सूची विवाद जटिल बनेको छ। एकजना पदाधिकारीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुसार नै यो नयाँ मापदण्ड थप गरिएको हो, जसका कारणले विवाद बढ़ेको देखिएको छ। महामन्त्री गगन थापाको भनाई छापिएको छ। कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रै विद्रोह गर्नुपर्ने समय आएको बताउनु भएको छ भनेर उहाँले यो विषय औल्याउनु भएको छ। यद्यपि कांग्रेस प्रवक्ताले त्यस्तो नहुने भन्दै अहिले समानुपातिक सूची बुझाउन लागिएकोमा केही त्रुटि भए त्यसलाई सच्याएर जाने प्रतिक्रिया दिनुभएको छ आजका पत्रिकाहरूले छापेका छन्। त्यसै गरी प्रसंग छ एमालेको पनि। एमालेको प्रसंगमा पनि नेताहरूले अध्यक्ष ओलीलाई टिकटमा पूर्वाग्रह नराख्न आग्रह गरेका छन्। कान्तिपुरले समाचार छापेको छ महत्वका साथ। अगाडि भनिएको छ एमालेमा फरक विचार राखेका आधारमा टिकट दिन पूर्वाग्रह राख्न नहुने आवाज उठेको छ। संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असहमति जनाएका 10 नेतामध्ये टिकटका आकांक्षीलाई पूर्वाग्रह नराख्न नेताहरूले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ। ओली निवास बालकोटमा बिहिबार बसेको सचिवालय बैठकमा नेताहरूले पार्टीका तर्फबाट जित्ने उम्मेद्वारलाई भेदभाव नगरी टिकट दिनुपर्ने बताउनु भएको छ। फरक विचार राख्ने नेताहरूलाई आत्मआलोचना गरेपछि मात्र टिकट दिइने चर्चा भइरहेका बेला सचिवालयको बैठकमा त्यस्तो आवाज उठेको हो। एमालेका एकजना पदाधिकारीका अनुसार अध्यक्ष ओलीले बाहिर चर्चा भए जस्तो आत्मआलोचना गरेपछि मात्रै टिकट दिइने भन्ने विषयमा जान्न खोज्नु भएको थियो। प्रत्यक्षमा उठ्न चाहने कतिपय नेताहरूले जाँगर नदेखाएका कारण आत्मआलोचना गरेपछि मात्रै टिकट दिइने भन्ने पनि कुरा आएछ। यो कहाँबाट आयो ओलीको भनाइ थियो। उहाँले खास गरी नेता घनश्याम भूषाल र भीम रावलप्रति संकेत गर्नुभएको थियो। भूषाल रूपन्देही र रावल अछामबाट प्रत्यक्ष उठ्न चाहे पनि टिकट पाउनेमा ढुक्क हुन सकेका छैनन्। मत र सीट बढ़ाउन आन्तरिक शक्ति सुदृढ़ गर्ने, गठबन्धनको असन्तुष्टिमा खेल्ने, मधेसमा ध्यान दिने र लोसपा राप्रपासँग तालमेल गर्ने लगायतका रणनीति एमाले लिएको छ। यद्यपि पार्टीभित्रै भने समस्या देखिएको छ। मलाई असामका नेता कार्यकर्ता र जनताले उम्मेद्वार हुनुपर्छ भनेर जोड़ गर्नुभएको छ। टिकट पाउनेमा म विश्वस्त पनि छु, नेता भीम रावलले भन्नुभएको छ। यद्यपि कतिपय नेताहरूले अध्यक्ष निकट नेताहरूले भने माफी नमागेसम्म 10 फरक मत राखेका नेताहरूलाई टिकट दिन नसकिने प्रतिक्रिया दिइरहनु भएको छ आजको कान्तिपुरले छापेको छ। त्यसै गरी एमालेकै प्रसंगमा नयाँ पत्रिकाले एमालेका 19 पदाधिकारी मध्ये 14 प्रत्यक्ष निर्वाचन लड्ने भनेर समाचार छापेको छ। एमालेको नजर पनि अब गठबन्धनतिर अघि बढ़ेको छ। गठबन्धन कसरी बनाउन सकिन्छ भन्ने बारेमा एमाले छलफल थालेको छ। खास गरी लोसपा र राप्रपासँग एमाले तालमेलका लागि छलफल अघि बढ़ाएको छ। आजको कान्तिपुर र नयाँ पत्रिका दुवैले छापेका छन्। एमालेका 19 मध्ये 14 प्रत्यक्षमा लड़ने पदाधिकारीको नाम पनि नयाँ पत्रिकाले छापेको छ। केपी शर्मा ओली झापा 5, ईश्वर पोखरेल काठमाडौँ 5, विष्णु पौडेल रूपन्देही 2, सुभाष नेमवाङ इलाम 2, सुरेन्द्र पाण्डे चितवन 3, शंकर पोखरेल दाङ 2, प्रदीप गेवाली गुल्मी 1, पृथ्वी सुब्बा गुरूङ लमजुङ प्रदेश ख, त्यसै गरी टोप बहादुर रायमाझी अर्घाखाँची, लेखराज भट्ट कैलाली 4, गोकर्ण विष्ट गुल्मी 2, योगेश भट्टराई ताप्लेजुङ, छविलाल विश्वकर्मा रूपन्देही 1, रघुवीर महासेठ धनुषा 4 र पद्म अर्याल स्याङजा 2 भनेर छापिएको छ। यो एमाले र कांग्रेसमा यो टिकटलाई लिएर मंगिर 4 गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसँग केन्द्रित समाचार थियो। राजनैतिक प्रसंगमै अलिक फरक ढंगले आजको नागरिकले आवरण समाचार बनाएको छ। नेताले जनताको मनमा कहिले घर बनाउने भन्ने शीर्षक छ। यो प्रश्न गरिएको छ नेताहरूलाई र यो समाचारमा नेताहरूको घरको फोटोहरू पनि राखिएको छ, तस्विर छापिएको छ। चितवनमा निर्मित पुष्पकमल दाहाल प्रचण्डको नयाँ घरको तस्विर छ यहाँ र झापाको दमक स्थित केपी शर्मा ओलीको निवासको, एमाले अध्यक्षको निवासको तस्विर पनि छापिएको छ। त्यसै गरी कैलालीमा कांग्रेस नेत्री आरजु देउबाको घरको तस्विर पनि छापिएको छ। समाचारमा अगाडि भनिएको छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार चितवन स्थित आफ्नै घरमा सर्नुभयो। काठमाडौँमा शारदा प्रसाद अधिकारीको घरमा भाडामा बस्दै आउनुभएका अध्यक्ष दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका 14 स्थित शिवनगरमा निर्मित एकतले घरमा सर्नुभयो। मंगिर 4 चुनावमा चितवन 3 प्रतिनिधि सभा सदस्य बन्ने तयारीमा रहनुभएका पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले नयाँ घरलाई अध्यक्ष प्रचण्डको नयाँ घरलाई कतिपयले चुनावी घरको संज्ञा दिएका छन्। मतदातामाझ स्थानीय भएको देखाउन विगतमा पनि यस्ता घरहरू निर्माण हुँदै आएको जानकारहरू बताउँछन् भनेर भनिएको छ। केही विज्ञ र समाजशास्त्रीहरू एवं मनोसामाजिक परामर्शदाताहरूको भनाई पनि छापिएको छ। यो घरले कस्तो खालको मनोविज्ञान सिर्जना गर्ला भन्ने विषयमा केन्द्रित समाचार देखिन्छ। चुनावी घर आफू नहार्ने एउटा प्रयोजन मात्र हो। जबसम्म जनताको मनमा घर बनाइन्न तबसम्म चुनाव जित्न समस्यै पर्छ। डाक्टर नम्रता पाण्डे मनोसामाजिक परामर्शदाताको भनाई नागरिकले छापेको छ। त्यसै गरी टीकाराम गौतम समाजशास्त्रीको भनाई छापिएको छ। चुनावताका मतदातामाझ स्थानीयताको लाभ लिन यस्ता घरहरू बन्ने गर्छन् बनाइने गर्छन्। म यहाँको हुँ यहाँबाट टाढा जान्न भन्ने सन्देश दिन यस्ता खालका प्रयासहरू गरिन्छन्। चुनाव घोषणा लगत्तै जात्रा पर्वदेखि जन्ती मलामी समेत लाग्न आउने तर अन्य बेलामा जनताको समस्या नदेख्ने प्रवृत्ति राजनीतिक दलका नेताहरूमा देखिएको भनेर आजको नागरिकले समाचार बनाएको छ। त्यसै गरी यो विषयमा अन्य पत्रिकाहरूले पनि समाचार छापेका छन्। अब अहिले निकै ठूलो पैसाको खर्च पनि गर्न थालिएको छ। खास गरी दशैं तिहारलाई भव्यताका साथ खर्च गरेर मनाउने र त्यही बहानामा आम मानिसहरूको ध्यान तान्ने खालको प्रयास भएको भनेर पनि आजका पत्रिकाहरूले समाचार बनाएका छन्। दशैंको प्रसंगतर्फ लागू अब दशैंको प्रसंगमा पनि केही पत्रिकाहरूले अलि फरक फरक ढंगले समाचार छापेका छन्। यसपालिको दशैंमा देशभर झरी पर्ने प्रक्षेपण गरिएको छ भनेर आजको नयाँ पत्रिकाले प्राथमिकताका साथ पहिलो पृष्ठमा समाचार बनाएको छ। दशैंमा देशभर झरी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले मनसूनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम मध्य बंगालको खाड़ीको तल्लो तटीय क्षेत्रमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात 18 असोजबाट मनसूनी वर्षा हुने प्रक्षेपण गरिएको छ। न्यूनचापीय रेखा उत्तर पश्चिमतर्फ सरिरहेको छ। नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ। महाशाखाका एकजना मौसमविद राजु प्रधानाङ्गलाई उद्धृत गर्दै नयाँ पत्रिकाले छापेको छ। विजयादशमीको दिन देशभर वर्षा हुने देखिएको छ। महाशाखाले शुक्रबार दशैंका लागि विशेष मौसम बुलेटिन जारी गर्दै 21 असोज द्वादशीसम्म वर्षाको प्रक्षेपण गरेको छ भनेर आजको नयाँ पत्रिकाले छापेको छ। त्यसै गरी दशैंकै प्रसंग छ। दशैं शुरू भयो चहल पहल बढ्यो गोर्खापत्रले छापेको छ। चहल पहल छ तर व्यापार चाहिँ छैन। त्यसै गरी दुर्घटना न्यूनीकरण गर्न विभिन्न जिल्लामा समय तालिका निर्धारण गरिएको छ। बनेपामा चाहिँ खास गरी काभ्रे जिल्लामा दशैंभर टिप्पर चलाउन रोक लगाइएको छ किनभने टिप्परका कारण त्यहाँ अरू समयमा पनि बढ़ी दुर्घटना हुने गरेको थियो। दशैंमा अझै बढ़ी दुर्घटना हुने गरेको विगतको तथ्याङ्कलाई लिएर त्यहाँ चाहिँ टिप्पर चलाउन रोक लगाइएको प्रसंग आजको गोर्खापत्रले छापेको छ। त्यसै गरी दशैंकै प्रसंगमा स्वदेशी बजारहरू चाहिँ सुनसान छन् तर सीमापारीका बजारहरू चाहिँ गुलजार छन् भनेर त्यसका विभिन्न ठाउँबाट लिइएका समाचारलाई आजको अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ। सीमापारीका बजारमा हुन्छ दैनिक लाखौंको कारोबार। कोरोना संक्रमणका समयमा भने नेपाली बजार गुलजार थिए अहिले त्यो फेरि सीमापारीतिर सर्यो। स्वदेशी बजार सुनसान छ सीमापारीका बजार गुलजार छन् यो समाचार लेखिएको छ धनगढ़ीबाट। त्यसै गरी नेपालगंजबाट वीरगंजबाट इलामबाट झापाबाट र विराटनगरबाट जहाँ सीमा क्षेत्र छन् ती सीमा क्षेत्रमा चाहिँ स्वदेशी बजारहरू सुनसान अवस्थामा छन्। सीमापारीका बजारहरू चाहिँ निकै रौनक बढ़ेको छ। सीमापारीको बजारहरूमा तस्विर पनि छापिएको छ। यो कुनै सीमापारीको बजारको तस्विर समेत छापेर यो समाचार लेखिएको छ। तपाईं दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि स्वागत छ। अब बाँकी प्रसंग। प्रदेश र स्थानीय तहमा आफू खुशी विदेश भ्रमण गर्ने क्रम बढ़ेको छ। यसले एउटा व्यतिथिको सिर्जना गरेको छ। यस्ता खालका व्यतिथिहरूको अन्त्य गरिनुपर्ने भन्ने विषयमा आवाजहरू पनि उठिरहेको सन्दर्भमा आजको गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफू खुशी विदेश भ्रमण गर्ने गरेका छन् भनेर छापिएको छ। समाचारमा अगाडि भनिएको छ प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले कानून विपरीत कार्यक्षेत्र नभएका कार्यक्रममा समेत आफू खुशी विदेश भ्रमण गर्न थालेका छन्। ठूलो संख्यामा प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफू खुशी रूपमा विदेश भ्रमण गर्ने पाइए पनि एकिन तथ्याङ्क भने संकलन गर्न नसकिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी कविता फुयाललाई उद्धृत गरेर लेखिएको समाचारमा भनिएको छ, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी प्रदेश सरकारबाट सिफारिश भए आएका विषयमा विश्लेषण गर्दा पदाधिकारी र कर्मचारीले आफू खुशी विदेश भ्रमण गर्ने गरेको पाइएको उहाँले बताउनुभयो। प्रदेश र स्थानीय तहका पदाधिकारीहरूको धेरैजसो निमन्त्रणा व्यक्तिगत रूपमा प्राप्त भएका, गैर सरकारी संस्थाबाट विदेश भ्रमणको कार्यक्रम आयोजना भएको, सम्बन्धित पदाधिकारीको कार्यक्षेत्रसँग सम्बन्धित नै नभएको, कतिपय अवस्थामा आमन्त्रण गर्ने संस्थाको आधिकारिकता नै पुष्टि नभएको जस्ता व्यतिथि देखिएको प्रसंगमा आजको कान्तिपुरले आजको गोर्खापत्रले समाचार बनाएको छ। प्रदेश र स्थानीय तहमा आफू खुशी विदेश भ्रमण, पछिल्लो समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई कानून विपरीत कुनै पनि प्रकारका विदेश भ्रमण नजान आग्रह पनि गरेको छ। यही विषयमा यो समाचार छापेको हो गोर्खापत्रले। विकट क्षेत्रहरूमा यातायातका अवस्थाबारेमा बेला बेलामा पत्र पत्रिकाहरूमा समाचार आउने गरेको छ र दुर्घटना पनि कतिपय अवस्थामा विकट क्षेत्रहरूमा हुने गरेको छ। निर्विकल्प रूपमा केही समय अघिसम्म हवाई जहाज एकमात्र विकल्पका रूपमा रहेको कर्णाली प्रदेशका कतिपय विमानस्थल निर्माण भए पनि पछिल्लो समयमा उडान नियमित हुन सकेका छैनन्, भनौं उडान अवरूद्ध नै अवस्थामा छन् लामो समयदेखि। आजको राजधानीले त्यस्तै एउटा विमानस्थलको कथालाई प्रमुख समाचारका रूपमा छापेको छ। त्यसपछि फर्केन चिलगाड़ी, कालीकोटको विमानस्थलको प्रसंग हो। 29 माघ 2073 परीक्षण उडानका दिन सुन थराली विमानस्थलमा अवतरण भएको जहाज र स्वागतका लागि भेला भएका स्थानीयको तस्विर पनि छापिएको छ। त्यसपछि फर्केन चिलगाड़ी शीर्षकको समाचारमा भनिएको छ, 4 दशकसम्म पनि विमानस्थल बनेन, आँगनबाटै प्लेन चढ़ने सपना अधूरै रहयो। वर्षौंपछि आँगनमै जहाज अवतरण हुँदा कालीकोट कोटबाड़ाका स्थानीयमा खुशीको सीमा थिएन। कोटबाड़ा स्थित सुन थराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो। कोटबाड़ामा करिब 4 दशकपछि जहाज अवतरण भएको दृश्य थियो 29 माघ 2073। नजिकबाट जहाज नदेखेकाहरूले जहाज आँगनबाटै चिलगाड़ी चढ़न पाइने सपना समेत त्यस क्रममा बुने, तर परीक्षण उडानमा जहाज अवतरण भएको करिब 7 वर्ष बित्न लागिसकेको छ। विमानस्थल अझै बन्न सकेको छैन। कोटबाड़ामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निराश बनिरहेका छन्। त्यसपछि फर्केन चिलगाड़ी आवरण कथा तस्विर सहित राजधानीले छापेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाइएको छ। आजका सबैजसो पत्रिकाहरूले सो विषयलाई प्राथमिकताका साथ छापेका छन्। अन्नपूर्ण पोस्टले कभर स्टोरी भनेर आवरण कथा महाकविको तस्वीर सहितको छापिएको छ। कुनै पनि राष्ट्रको सभ्यता र इतिहास संरक्षणले निर्धारण गर्दछ। हाम्रा महाकविको घर अब इतिहासको मौलिकतामा जीवित रहेन। ढल्न लागेको नाममा त्यसलाई भत्काइएन मात्रै आधुनिक सुविधा लिफ्टसम्म राख्दै कुरूप बनाइएको छ। लोप हुनबाट जोगाएर नयाँ जीवन दिइयो भन्ने पनि छन् यसलाई र उपलब्धि संग्रहालय थपिएको कवि कुञ्जमा भनेर अन्नपूर्ण पोस्टले आफ्नो केही भनाईहरू पनि टिप्पणीहरू पनि व्यक्त गरेको छ आवरण कथासहितको प्रमुख समाचारमा। त्यसै गरी आजको नयाँ पत्रिकाले तस्वीरसहित छापेको छ नेपाल प्रज्ञा प्रतिष्ठानले स्वागतम, नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालय भनेर यो राखिएको घर छ, यो संग्रहालय बनाइएको छ। अब महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण 10 वर्ष बिताउनु भएको काठमाडौँ महानगरपालिका 30 स्थित मैतीदेवीमा रहेको कवि कुञ्जलाई संग्रहालय बनाइएको छ। प्रज्ञा प्रतिष्ठानले 1 रोपनी क्षेत्रफलमा 4 तले घर निर्माण गरेर संग्रहालयको रूप दिएको हो। शुक्रबार एक समारोहका बीच संग्रहालयको उद्घाटन गरिएको छ। गोर्खापत्रले पनि सोही विषयलाई तस्वीरसहित समाचार छापेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालय उद्घाटन गरिएको छ। नेपाली साहित्यका शिखर पुरूष महाकवि देवकोटाको योगदानलाई जीवन्त बनाउन काठमाडौँ महानगरपालिका 30 मैतीदेवी स्थित देवकोटाको घर कवि कुञ्जलाई पुननिर्माण गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण गरिएको हो भनेर आजको विभिन्न पत्रिकाहरूले समाचार छापेका छन्। केही आर्थिक प्रसंग। नेपालको निर्यातको सम्भावना वार्षिक 10 खर्ब रहेको विश्व ब्याङ्कका एकजना अर्थशास्त्रीले बताएका छन्। विभिन्न पत्र पत्रिकामा उक्त समाचार छ, नागरिकले प्रथम पृष्ठमा छापेको छ। नेपालले हालको भन्दा 8 गुणा बढ़ी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको विश्व ब्याङ्कका अर्थशास्त्रीले टिप्पणी गरेका छन्। विश्व ब्याङ्कका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसँग 9.2 अर्ब डलर अर्थात करिब 10 खर्बको निर्यात गर्न सक्ने क्षमता रहेको बताएका छन्। गत आर्थिक वर्षको निर्यात करिब 2 खर्ब रूपियाँसँग तुलना गर्दा भरेलाले देखाएको सम्भावना 8 गुणा बढ़ी हो। उहाँले यो भनाई कुनै लहरमा नराखेको पनि बताउनु भएको छ। विश्व बैंकले केही समय अघि नेपालसहित 50 मुलुक समावेश गरी निर्यात सम्भावनाबारे अध्ययन गरेको थियो। सो अध्ययनले नेपालको निर्यात सम्भावना बढ़ी नै रहेको देखाएको छ। अध्ययनले 50 मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल भनेर औल्याएको पनि उहाँले बताउनु भएको छ। आजको नागरिकले प्राथमिकताका साथ छापेको छ। त्यसै गरी धरानमा खानेपानीका लागि 3 करोड़ रूपियाँ अनुदान दिइएको प्रसंग छ। गोर्खा वेलफेयर ट्रस्टले 3 करोड़ बढ़ीको अनुदान रकम स्वीकृत गरेको छ। भूतपूर्व ब्रिटिश आर्मीहरूको रेजिमेन्टल एसोसिएशन नेपाल पूर्व क्षेत्रको अनुरोधमा गोर्खा वेलफेयर ट्रस्टले 2,12,000 पाउण्ड खानेपानी आयोजनाका लागि अनुदान स्वीकृत गरेको हो। यो नेपाली रकम 3,29,00,000 रूपियाँ बराबर हो भनेर आजको नागरिकले नै समाचार बनाएको छ। अब केही प्रसंग छोटकरीमा। गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट भएको र कम्तीमा 15 सीट नपाए आफू चुनाव एक्लै लड्ने उपेन्द्र यादवको भनाईलाई आजको नागरिकले छापेको छ। निर्वाचनमा सघाउन आम संचार माध्यमलाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आग्रह गर्नुभएको छ, गोर्खापत्रले छापेको छ। त्यसै गरी आज ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ। 32 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा दिइएको शुभकामनामा जीवन सहज र सुरक्षित हुनुपर्नेमा जोड़ दिइएको छ र ज्येष्ठ नागरिकको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, आजको गोर्खापत्रले छापेको छ। त्यसै गरी लाल मोहम्मदको हत्या अनुसन्धानको निष्कर्ष निकालिएको छ। विगतकै श्रृंखलाबद्ध हत्याको त्यो निरन्तरता भएको निकालिएको छ, आजको नयाँ पत्रिकाले छापेको छ। त्यसै गरी आजको अन्नपूर्ण पोस्टले झिझिया पर्वका बारेमा समाचार छापेको छ जनकपुरबाट। त्यसै गरी आजको नागरिकले मधुमेह कोलेस्ट्रोल र उच्च रक्तचापको कारण अहिले चाडपर्वमा मुटु खाने रोगबाट मुक्त बनौ, यो चाडपर्वका बेला खानामा अलि ध्यान दिउ भनेर आजको नागरिकले समाचार छापेको छ। नयाँ पत्रिकाले खानीमा उद्योग र वन मन्त्रालयको द्वन्द देखिएको छ, छुट्टा छुट्टै रोयल्टी निर्धारण गरिएको छ जसका कारण देशभरका खानी ठप्प हुने अवस्थामा पुगेको समाचार नयाँ पत्रिकाले छापेको छ। त्यसै गरी यो वर्षाका कारण विभिन्न सड़कहरू हिलाम्य भएका छन् जसले गर्दा आम सर्वसाधारणले शास्ति नै शास्ति बेहोरिरहेका छन्, उदयपुरको समाचार तस्वीरसहित आजको राजधानीले छापेको छ। सड़क मर्मतमा करोड़ रूपियाँ खर्च गरिएको छ, यो पटक पटक यो चाडपर्वका बेला खर्च गरिन्छन्। दशैंका बेला ग्रामीण भेगका सड़कमा यातायात नियमित गर्ने नाममा गरिने यी खर्चबारे पाल्पाबाट लेखिएको समाचार आजको गोर्खापत्रले छापेको छ। त्यसै गरी पाल्पाकै विभिन्न राजनैतिक दलहरूले निर्वाचन भइरहित बनाउन आफूहरूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् र यो विभिन्न जिल्लाको अर्को पनि प्रसंग छ, बजार अनुगमनलाई तीव्र पारिएको आजका सबैजसो पत्रिकाहरूले नेपालगंज त्यसै गरी नवलपरासी सहितका विभिन्न जिल्लाबाट लेखिएका समाचार छापेका छन् बजार अनुगमन तीव्र शीर्षकमा। पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार आजलाई यति नै। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। हामीलाई बिदा दिनुहोस्। नमस्कार।